नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल पुष 10 गते बिहिबार, पौष शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार 25 डिसेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज पहेला थ 5। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ, त्रिविका स्वर्ण पदकधारी स्वदेशमै सम्भावनाका प्रेरक शीर्षकको खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। त्रिभुवन विश्वविद्यालयबाट बीए एलएलबीमा उत्कृष्ट स्वर्ण पदक विजेता भावना अधिकारी न्याय प्रशासन सेवाको राजपत्रांकित तृतीय श्रेणी अधिकृतमा कार्यरत हुनुहुन्छ। पशु सेवा विभागमा कानून अधिकृतका रूपमा कार्यरत अधिकारीले एलएलबीमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक मात्रै पाउनु भएन, सरकारी सेवामा प्रवेश गर्दा पनि दोस्रो नम्बरमै नाम निकाल्नुभयो। उच्च मेहनत गर्ने हो भने कामका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको अधिकारीको अनुभव छ। उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सोचमा आफू कहिले नभएको बताउँदै अधिकारी भन्नुहुन्छ, पछिल्लो समय युवा पुस्तामा स्वदेशभन्दा विदेशमा मात्रै धेरै सम्भावना देख्ने प्रवृत्ति बढ़ेको छ, तर काम गर्नेका लागि नेपालमै विदेशमा भन्दा धेरै अवसर छ। अब युवा पुस्ताले स्वदेशप्रति गुनासो होइन सम्भावना खोज्नुपर्छ, स्वदेशलाई नै कर्मथलो बनाउनुपर्छ। अधिकारीको भनाइ छ, देशमा सम्भावना युवाले नै खोज्ने हो, यसको शुरूआत हामीले नै गर्नुपर्छ। नेपाल ल क्याम्पसमा एलएलबी पढ़ेर सर्वोत्कृष्ट हुनुभएका अधिकारीलाई लोकराज गेवारी पदक र पुरस्कार प्रदान गरिनेछ। उहाँले 3.80 जीपीए ल्याउनु भएको थियो। त्रिवेणीबाटै स्नातकोत्तर तहको माइक्रोबायोलोजीमा सर्वोत्कृष्ट गोल्ड मेडलिस्ट घोषित हुनुभएका रविन्द्र पण्डित पनि काम गर्नेका लागि विदेश र स्वदेशले केही फरक नपार्ने बताउनुहुन्छ, तर मुलुकमा राजनीतिक स्थिरता हुनुपर्ने र बनेका नियम कानूनको भने सबै पक्षबाट पूर्ण पालना हुनुपर्ने उहाँको भनाइ छ। हामीसँग सम्भावना नभएको होइन, त्यसको उत्खनन गर्न नसकेको मात्रै हो, अब यसका लागि सरकार र युवा सँगसँगै लाग्नुपर्छ, पण्डित भन्नुहुन्छ। काठमाडौँ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा अध्ययन गर्नुभएका पण्डितले 3.76 जीपीए प्राप्त गर्नुभएको थियो। उहाँलाई रूद्रकुमारी घिमिरे स्मृति पदक प्रदान गरिनेछ। हेटौडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययन गरेर ब्याचलर अफ बिजनेस स्टडीजमा स्वर्ण पदक हासिल गर्नुभएका अन्वेष पोखरेल भने मुलुकको राजनीति तथा सरकार स्थिर नभएका कारण युवामा निराशा छाएको बताउनुहुन्छ, तर पनि स्वदेशमा केही पनि छैन भन्दै विदेश जाने पक्षमा भने आफू नरहेको पोखरेलको भनाई छ, मैले बीबीएस पूरा गरिसक्दा मुलुकमा 4 प्रधानमन्त्री परिवर्तन भयो, यति साह्रो अस्थिर मुलुकमा युवाले कसरी भविष्य खोज्ने। पोखरेल भन्नुहुन्छ, तर स्वदेशमै अवसर छैन भन्ने पक्षमा म छैन, सारा मानिसले यही काम गरिरहेका छन् भने मैले किन सक्दिन भनेर स्नातकोत्तर तह पनि त्रिवेणीमै पढ्न थालेको छु। त्रिविका स्वर्ण पदकधारी स्वदेशमै सम्भावनाका प्रेरक शीर्षकको यो सामग्री थियो। आज 51 दीक्षान्त समारोह उपशीर्षकमा खबर छ। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई 27 पदक र पुरस्कार वितरण गरिनेछ। समारोहमा 2081 असार 1 देखि 2082 जेठ 31 गतेसम्म अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउनेछन्। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्रबाटै मुलुक निर्वाचनको महोत्सवमा शीर्षकको खबर लिँदैछौ। उच्चस्तरीय राजनैतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी कार्यालयमा शीर्ष नेतृत्वलाई भेटेर चुनावी तयारी अवस्थाबारे छलफल गरेको छ। कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवं संवाद समितिका संयोजक अनिल कुमार सिन्हा, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालले हिजो 3 पार्टी कार्यालयमा पुगेर पार्टीका नेतृत्व सहित पदाधिकारीसँग यसबारे छलफल गर्नुभएको हो। मन्त्री खरेलले सरकारले एकपक्षीय र बहुपक्षीय छलफल गर्दा चुनावी वातावरण राम्रो भए पनि थप सबै पार्टी कार्यालयमा पुगेर छलफल गर्दा राम्रो सन्देश गएको बताउनुभयो। प्रमुख पार्टीका कार्यालयमा भेटघाट गर्दा निर्वाचनको वातावरण झन बनेको आभास भएको बताउँदै मन्त्री खरेलले भन्नुभयो, सबै दलका शीर्ष नेताहरूका भेटघाटबाट उत्साहित भएका छौं, सरकारलाई बल पुगेको छ, अब मुलुक निर्वाचनको महोत्सवमा गएको छ, महायज्ञमा अघि बढ़ेको छ, फागुन 21 गते निर्वाचन हुन्छ, यो सन्देश सर्वत्र दिन आग्रह गर्छु। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। चुनावभन्दा संसद पुनस्थापना, कांग्रेस एमालेको कसरत शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। सरकारले तोकेको प्रतिनिधि सभा निर्वाचन आउन 2.5 महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमाले संसद पुनस्थापनालाई मुख्य प्राथमिकता दिइरहेका छन्। उनीहरूले एकातिर प्रतिनिधि सभा विघटनको न्यायिक परीक्षणका लागि अदालत पुगेका छन् भने अर्कोतिर पुनस्थापनाको एजेण्डामा जेएनजी प्रतिनिधिहरूलाई समेत विश्वासमा लिने प्रयास गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन भइहाले भाग लिन दुवै दलले आन्तरिक तयारी पनि गरिरहेका छन्। कांग्रेस र एमाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने प्रतिनिधि सभामा समानुपातिक प्रणालीतर्फका उम्मेद्वार छनौटका लागि प्रक्रिया पनि थालिसकेका छन्। एमाले समानुपातिक उम्मेद्वारका लागि समावेशी र समानुपातिक सिद्धान्तका आधारमा 3 जनाको नाम पठाउन जिल्ला कमिटीहरूलाई परिपत्र गरेको छ। कांग्रेसले 2 साता अघि नै समानुपातिक र प्रत्यक्षतर्फका उम्मेद्वार छनौट प्रक्रिया थालेको थियो, तर चुनावभन्दा पनि संसद पुनस्थापनामा कांग्रेस एमालेको कसरत चढ़िरहेको सम्बन्धीको प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा IC-814 जहाज अपहरणका 26 वर्ष, हतियार जहाजमा कसरी पुगेका थिए, नेपालले के सिक्यो के बिर्सियो शीर्षकको खबर प्रकाशित छ। विश्वभरि सनसनी मच्चाउने गरी काठमाडौँबाट उडेको भारतीय वायु सेवाको विमान अपहरण भएको 26 वर्ष बितिसकेको छ। यात्रुको सुरक्षा र देशको प्रतिष्ठाका दृष्टिले यो घटनामा नेपालले महँगो मूल्य चुकाएको छ, तर यो बीचमा नेपालले के पाठ सिक्यो? यही घटनाको पृष्ठभूमिमा भारतीय जहाजहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुट्टै सुरक्षा जाँच प्रबन्ध गरिएको छ। नेपालको अध्यागमन र सुरक्षा पार गरेर भारतीय जहाज चढ़नु अघि यात्रुले एउटा क्याबिन बक्समा प्रवेश गर्नुपर्छ, जहाँ भारतीय सुरक्षाकर्मीले जाँच गर्छन्। नेपालको भूमि छोडेपछि जाँच हुने हुनाले यसले नेपालको सार्वभौमिकतामा दखल नगरेको विश्वास गरिन्छ, तर हवाई सुरक्षालाई विश्वसनीय बनाउन नेपालले आफ्नै तौरबाट के पहल गर्यो, पूर्वाधार तथा सुरक्षा रणनीतिमा के सुधार गर्यो, यसको समीक्षा गर्न नेपालबाट के चूक भएको थियो भन्ने पृष्ठभूमिमा फर्कनुपर्छ। 26 वर्ष अघिको क्रिसमस इभ 24 डिसेम्बरको साँझ काठमाडौँबाट दिल्लीतर्फ उड्दै थियो इण्डियन एयरलाइन्सको उडान IC-814। दिउँसो 1:50 बजे दिल्ली उड्नुपर्ने जहाज उताबाट आउनै ढिला भयो। यहाँबाट उड्दा अपरान्ह 4:27 बजेको थियो। जहाजमा 8 नेपाली, 150 भारतीय र विभिन्न मुलुकका गरी 178 यात्रु र चालक दलका 11 सदस्य थिए। जहाज 4:47 बजे भारतीय हवाई क्षेत्रमा प्रवेश गर्यो। नेपाली आकाश छाडेर जहाज जब भारतीय आकाशभित्र प्रवेश गर्छ तब ककपिटबाट कप्तान बोल्छन्, गुड इभिनिङ, म कप्तान बोल्दैछु, म दुःख व्यक्त गर्दै विमान अपहरण भएको जानकारी गराउँछु। मलाई विश्वास गर्नुहोस्, कप्तान देवी शरण बाचा गर्छन्, म सबैलाई जतिसक्दो चाँडो घर पुर्याउन प्रयास गर्नेछु। विमान अपहरणको यो घटनाबारे नेपालले भने 3 घण्टा ढिलो मात्रै जानकारी पाएको थियो। छानबिन समितिको प्रतिवेदनमा लेखिएको छ, दिल्ली नियन्त्रण केन्द्रबाट सो विमानको अपहरण 5 जना अपहरणकारीबाट भएको भन्ने खबर आएको थियो। अन्य संचार माध्यमहरूबाट पनि जहाज अपहरण भएको भन्ने समाचार प्रसारण भएकाले काठमाडौँबाट भारतको दिल्लीका लागि उडान गरेको इण्डियन एयरलाइन्सको उडान नम्बर IC-814 अपहरण भएको पुष्टि भयो। साँझ 6 बजे आसपास दिल्ली पुग्नुपर्ने जहाज 7:17 बजे भारतको अमृतसर विमानस्थलमा अवतरण गर्यो। त्यहाँबाट अपहरणकारीले जता जता भन्छन् जहाज उतै उतै लग्न क्याप्टन देवी शरण बाध्य भए। जहाज अमृतसरबाट उडेर नेपाली समयअनुसार 8:42 पाकिस्तानको लाहोरमा उत्रियो। त्यहाँ इन्धन भरेपछि 10:55 अफगानिस्तानको काबुलतर्फ लगियो, तर काबुलमा राति अवतरण गराउने उपकरण नभएकाले जहाज संयुक्त अरब इमिरेट्सको दुवैतर्फ लगियो। जहाज दुवैमा नेपाली समयअनुसार राति 1:50 बजे अवतरण भयो। अपहरणकारीले 1 नाबालक र 26 महिलालाई त्यहाँबाट मुक्त गरिदिए। त्यतिन्जेलसम्म एक यात्री रूपेन कात्याललाई छुरा प्रहार गरेर हत्या गरिएको थियो। उनको शव त्यही उतारियो। यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। दाहालद्वारा लामिछानेसँग चुनावी सहकार्य प्रस्ताव शीर्षकको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालको निर्वाचन क्षेत्र स्थायी नहुने देखिएको छ। अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचन 2079 दाहाल गोर्खा दुईबाट निर्वाचित हुनुभएको थियो। त्यसबेला गोर्खाका डाक्टर बाबुराम भट्टराईले उक्त क्षेत्र दाहाललाई छोड्नुभएको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोर्खा दुईबाट उम्मेद्वार बन्ने तयारीमा भट्टराई लागेपछि दाहालका लागि नयाँ चुनावी क्षेत्र खोज्नुपर्ने अवस्था देखिएको छ। विगतमा दाहाल चितवन रोल्पा सिराहा र काठमाण्डुबाट निर्वाचन लड़िसक्नु भएको छ। भट्टराई निकट नेताहरूका अनुसार उहाँ गोर्खा दुईबाट उम्मेद्वार नबने छोरी मानुषी एमी भट्टराई उम्मेद्वार बन्नुहुनेछ। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गोर्खा दुई दाहाललाई छोड्नुभएका भट्टराई प्रत्यक्षतर्फ उम्मेद्वार बन्नु भएन। यो प्रसंगलाई दाहालद्वारा लामिछानेसँग चुनावी सहकार्यको प्रस्ताव गरिएको प्रसंग समेत जोडेर आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एक किसिम विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचार। श्रम मन्त्रीलाई आफ्नै चालकको प्रश्न, हामीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता कहिले, शीर्षकको खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको संख्या बढ़दो छ, तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन। त्यस्तै समस्याको जानकारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो। उहाँले सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम आउँदै गर्दा आफ्नै चालकले सोधेको प्रश्नको उत्तर दिन नसकेर लज्जित हुनु परेको कुरा सुनाउनुभयो। उहाँले भन्नुभयो, यस कार्यक्रममा आउँदै गर्दा मेरा सवारी चालक इन्द्र गुरूङले हामीलाई सामाजिक सुरक्षा कार्यक्रममा कहिलेदेखि समावेश गर्नुहुन्छ मन्त्रीज्यू, हाम्रो फाइल कहाँ पुगेको छ, छिटो गरिदिनु पर्यो भनेपछि म झस्याङ्ग भए। मैले आफ्नो चालकलाई तत्काल उत्तर दिन सकिन, लज्जित हुनु पर्यो। उहाँ सामाजिक सुरक्षा कोषले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओसँगको समन्वयमा हिजो राजधानीमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको शुभारम्भ गर्दै हुनुहुन्थ्यो। उहाँले आफ्ना चालक जस्ता धेरैको प्रश्नको समाधान जसरी पनि गर्नुपर्छ भन्ने लागेको बताउनुभयो। मन्त्री भण्डारीले अस्थायी, ज्यालादारी तथा करारका सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सकेसम्म पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सोही प्रसंग आजको कान्तिपुर दैनिकमा पनि प्रकाशित छ। अनौपचारिक क्षेत्रका 44 लाख श्रमिक मध्ये 1459 मात्रै सामाजिक सुरक्षा कोषमा, शीर्षक दिएर कान्तिपुर लेख्छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीका चालक हुन् इन्द्रमान गुरूङ। उनी एक दशकदेखि भण्डारीका सवारी चालक हुन्। अनौपचारिक र स्वरोजगार श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउने अभियानलाई उद्घाटन गर्न बुधबार गुरूङले श्रम मन्त्री भण्डारीलाई कार्यक्रम स्थल लैजाँदै हुनुहुन्थ्यो। यो प्रसंग हामीले गोर्खापत्रबाट पनि समेटिसकेका छौं। सहयोगदानमा अन्यल उपशीर्षकमा कान्तिपुरको समाचार छ। श्रम बजारमा रहेको 44 लाख श्रम शक्ति मध्ये किन 1469 जना मात्रै कोषमा आबद्ध भए? कार्यविधि अनुसार स्थानीय, प्रदेश र संघीय सरकारबीच सहयोग गर्ने विषयमा प्रश्न नभएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताउनुभयो। कार्यविधि अनुसार अनौपचारिक र स्वरोजगार श्रमिकले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको 20.37 प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ। सरकारले न्यूनतम तलब 19,550 निर्धारण गरेको छ। यसमध्ये 11% श्रमिकले तिरिरहेका छन्, बाँकी 9.37% भने स्थानीय, प्रदेश र संघ सरकारले कति प्रतिशत योगदान गर्ने भनेर स्पष्ट तय नभइसकेको कोषका कार्यकारी निर्देशक अधिकारीको भनाइ छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। उत्पादन घट्दा पनि सुन्तलाबाट 4.5 लाखको आमदानी शीर्षकको खबर आजको नागरिक दैनिकबाट लिँदैछौ। खेतबारीमा पसिना बगाउँदा बगाउँदै बितेको यो वर्ष किसानका लागि सहज थिएन। असामान्य मौसम, उत्पादनमा आएको कमी र बढ़दो लागतका बीच पनि म्याग्दीका किसान भूपेन्द्र शर्मा करिब 4.5 लाख रूपियाँ बराबरको सुन्तला बेच्न सफल हुनुभएको छ। घाम पानीको प्रवाह नगरी उहाँको मेहनत अन्तत बजार पुगेको छ। उत्पादनमा केही कमी आए पनि बजारसम्म पुर्याउन सफल हुनु किसानका लागि ठूलो उपलब्धि भएको उहाँ बताउनुहुन्छ। यसपालिको उत्पादनमा उहाँको जिन्दगीका यथार्थ, संघर्ष र आत्मसन्तोष मिसिएको छ। यस वर्ष करिब 62 क्विन्टल उत्पादन भएकोमा अघिल्लो वर्षको तुलनामा उत्पादनमा कमी आएको उहाँले बताउनुभयो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। हात्तीलाई दौड़ाउनु यातना नभएर व्यायाम शीर्षकको खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगबाट वर्षमै गुमाए 29,000 नेपालीले ज्यान शीर्षकको खबर प्रकाशित छ। सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सरकारको भूमिका फितलो हुँदा यसको सेवनबाट लाग्ने रोगका कारण वर्षमै 39,000 नागरिकले ज्यान गुमाएका छन्। यति मात्रै होइन, सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगको उपचारमा राज्यको मात्र वार्षिक 55 अर्ब खर्च हुने गरेको छ, जुन यसको राजस्वबाट हुने आमदानी भन्दा दोब्बर हो। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा कोरियाले 50,000 घटायो ई-9 भिसाको कोटा शीर्षकको खबर प्रकाशित छ। दक्षिण कोरिया सरकारले सन् 2026 का लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत गैर दक्ष कामदार ई-9 भिसाको कोटा घटाएको छ। गत सोमबार बसेको विदेशी जनशक्ति नीति निर्धारण समितिको बैठकले आगामी वर्षका लागि नेपालसहित 17 देशका लागि 80,000 मात्र विदेशी श्रमिक कोटा निर्धारण गर्ने निर्णय गरेको हो। यो संख्या सन् 2025 निर्धारण गरिएको संख्या भन्दा 50,000 कम हो। यो वर्ष यस्तो भिसामा 1,30,000 जनाको कोटा राखिएको थियो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि अन्तर संवाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।